आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई मेरो बलिदानको आराधना हृदयले प्रशंसा दिनेछु तपाईलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु
Yeah.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, म आशा गर्दछु तपाईँ सबै आज पनि आनन्दको साथ अनि मनको तयारीको साथ बाइबल अध्ययनको निम्ति रेडियोको सेटमा आइपुगिसक्नु भएको छ। म पनि तयारीको साथ आइपुगिसकेको छु। त श्रोता मित्र, अघिल्लो दिनमा हामीले उडौ पुत्रको दृष्टान्त आरम्भ गरिसकेका छौं, जहाँ हामीले देख्यौं कि कान्छो छोराले आफ्ना पितासँग अंश बण्ड माग्यो र तिनी टाढाको देशमा गए। तिनी पिताको घरमा बस्न चाहँदैनथे। तिनी सोचे कि आफ्नो पिताको घरभन्दा टाढाको देश अति नै मोज मजाको ठाउँ छ, जहाँ हरेक किसिमको मोज मजा विलासिताको कुरा, शरीरलाई आनन्द गर्ने कुरा पाइन्छ। ओ मित्र, आज धेरै ख्रिस्टियन भनौदाहरूको जीवनको दशा यस्तै छ। तिनीहरू परमेश्वरको संगतिमा रहन चाहँदैनन्, जहाँ खास स्थायी शान्ति आनन्द र हर्ष हुन्छ, र तिनीहरू संसारका कुराहरूमा ध्यान दिन्छन् र पापमा मोज मजामा फस्दछन्। यो सोच्दै कि वास्तविक आनन्द दिने कुरा यही हो, अनि तिनीहरू अन्तिममा नराम्रो फन्दामा अनि नराम्रो अवस्थामा फस्दछन्, दुःखमा फस्दछन्। अशान्तिले तिनीहरूको हृदयलाई जकड्दछ। अहिले त्यो पिताको कान्छो छोरा आफ्नो धन सम्पत्ति पैसा लिएर टाढाको देशमा जान्छ, जहाँ तिनले आफ्नो साथीहरूसँग आफ्नो पैसा मोज मजामा उडायो। संसारले दिने, संसारले प्रदान गर्ने हरेक कुरा तिनले गरे, र केही समयपछि तिनको पैसा रित्तियो, सकियो। भने अर्कोतिर देशमा ठूलो अनेकाल पर्यो जहाँ तिनी गएथे। अहिले त्यस केटालाई खानेकुराको खाँचो पर्न लाग्यो। तिनी निराशमा छन्, साथै असहाय अवस्थामा छन्। अहिले सहारा कहीँ पनि देखा पर्दैन। मलाई लाग्छ तिनले आफ्नो पैसा भइन्जेल त थुप्रै साथीहरू बनाएका थिए। पैसा भइन्जेल भएका मित्रहरूले अहिले तिनलाई कति पनि हेर्दैनन्, वास्ता गर्दैनन्, किनकि तिनीहरूको मित्रता त त्यस केटासँग पैसा भइन्जेलसम्म मात्र थियो। हजुर, अहिले बाँच्नलाई केही आधार नभएकोले त्यो केटा एउटा मानिस कहाँ गएर नोकरीको निम्ति विन्ती गर्यो। त्यसले सुँगुर चराउने काम त पायो, तर मलाई लाग्छ ज्याला र खाना चाहिँ दिएन। कारण पहिलो कुरा त त्यहाँ अनिकाल परेको थियो, भने दोस्रो कुरा तिनले सुँगुरको चारो खाएर पेट भर्थ्यो र कसैले तिनलाई केही दिँदैनथ्यो। ओ मित्र, यो केटा अहिले दयनीय हालतमा छ, तिनी असहाय अवस्थामा छ। सहाराको निम्ति तिनलाई कुनै विकल्प देखा पर्दैन, अनि तिनले गरेको काम एक यहुदीको निम्ति अति नै सबभन्दा नीच घृणित कुरा थियो। एक यहुदीले त्यस्तो काम गर्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तिनी सुँगुर चराउँछन्, सुँगुरसँगै बस्छ, त्यति मात्र होइन सुँगुरको चारो खाएर पेट भर्छ। मित्र, पाप पहिले त सधैँ आनन्दको मजाको हुन्छ, तर अन्तिममा दयनीय अवस्थामा पुर्याउँछ। अरू त के, बेलैमा पापबाट मन फिराएर पश्चाताप गरिकन परमेश्वर कहाँ आएन भने विकल्प चाहिँ विनाश भन्दा केही हुने छैन। त्यसकारण विशेष गरेर पापमा मजा गर्ने मित्रहरू होशियार रहौं। बाइबलले भन्छ परमेश्वरमा ठट्टा छैन, जसले जे रोप्छ त्यसैको कटनी पनि गर्दछ। अहिले यो केटो टाढाको विदेशमा छ, आफूसँग भएको पैसा सबै किसिमको मोज मजामा खतम गरेका छन्, र अनिकाल पनि त्यसै बेला त्यस देशमा आउँछ। अहिले जीवन धान्नलाई तिनलाई मुस्किल भइरहेको छ। अब अगाडि के हुन्छ हेरौं। आज हामी लुका पन्ध्र पददेखि लिएर 32 देख्नेछौ, र लुका पन्ध्र अध्याय 15 र 16 हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, त्यो गयो र त्यस देशको एकजना नागरिक कहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथ्यो। हेर्नुहोस् मित्र, त्यस केटाको दयनीय अवस्था, मलाई त्यसमाथि सहानुभूति जागेर आउँछ। तिनको यो अवस्था देखेर एक प्रिय अनि धनी पिताको छोराको हालत हेर्नुहोस् त, अहिले कंगाल असहाय छन्। अनि यी सबै कुरामा परिणाम चाहिँ तिनको पापमा मोज मजा हो। यदि तिनले आफ्नो पैसा कुनै उचित व्यवसायमा लगाएको भए सायद तिनलाई यस्तो दयनीय अवस्था देख्न पर्ने थिएन। तर सबै मोज मजामा उडाए। मोज मजा भन्नाले संसारले दिने हरेक कुरा हुन् जुन तिनले गरेथे। आफ्नो पैसाको भरमा भनिएको छ। सोह्र पदमा सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैनथ्यो। अनि सत्रदेखि हामी अर्को महान आशाको तस्विर वा झलक देख्छौ। सत्र पदमा भनिएको छ, तब त्यसको चेत खोल्यो, त्यसले भन्यो, मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेछु। अहिले तिनले आफ्नो बारेमा, आफ्नो पिताको बारेमा सोच्न थाल्छन्, विचार गर्न थाल्छन्। तिनलाई पछुतो लागिरहेको छ। अहिले तिनको होस खुल्यो, तिनको चेत खुल्यो, आफ्नो अवस्थामा बेखुसी भए र म आफू कति मूर्ख भएछु भन्ने त्यसलाई याद आयो। तिनले भन्यो, हेर, म पिताको पुत्र हुँ र म चाहिँ यहाँ टाढाको देशमा छु, सुँगुरको खोरमा सुँगुरहरूसँग बस्छु र सुँगुरको चारोले आफ्नो पेट भरिरहेको छु, जबकि मेरो पिताको घरमा सबै कुराको प्रशस्तता थियो। मित्र, आफ्नो अवस्था नराम्रो रहेछ भन्ने होस चाहिँ यो पश्चातापको पहिलो कदम हो। अठारदेखि उन्नाइस पदमा भनिएको छ, म उठेर आफ्ना बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुबा, मैले स्वर्गीयको विरूद्धमा र तपाईँको विरूद्धमा तपाईँको दृष्टिमा पाप गरेको छु, अब उपरान्त म तपाईँको छोरा भनिने योग्यको छैन, मलाई तपाईँको ज्यालादारी चाकरहरूमध्ये एउटा शरत तुल्याउनुहोस्। अहिले हामी साँच्ची नै तेजिलो तस्विर देख्छौ, अनि यो चाहिँ पिताको प्रिय प्यारो घरको बारेमा हो। ओ, यो अति नै सुन्दर घर हो। प्रभु येशूले भन्नुभयो योहन्ना चौधको दुई पदमा, मेरो पिताको घरमा थुप्रै बस्ने ठाउँहरू छन्, यो घर हो, त्यहाँ पृष्ठभूमिमा घर छ, र म पितालाई झ्यालबाट बाहिर हेरिरहेको दृश्य पनि देख्छु। जबदेखि त्यो पुत्र घर छोडेर टाढाको देशमा गयो, प्रिय पिता हरेक दिन हरेक समय त्यस घरको ढोकाबाट बाहिर हेरिरहेका छन्, कतै मेरो छोरा त आइरहेको छैन। अनि तपाईँलाई थाहा छ किन तिनले घरको ढोकाबाट बाहिर हेरिरहेका छन्? तिनलाई थाहा थियो कि एक दिन आफ्नो छोरा फर्कनेछ र उनी कहाँ आउनेछ। मित्र, कसैले सोध्ला कि तपाईँ विश्वास गर्नुहुन्छ कि यदि तपाईँ एकपल्ट उद्धार पाउनुभयो भने सधैँको निम्ति उद्धार पाइराख्नुहुनेछ? हजुर, निश्चय नै। फेरि कसैले यो सोध्ला कि तपाईँ विश्वास गर्नुहुन्छ कि ख्रिस्टियन पापमा पर्न सक्छ? निश्चय नै पर्न सक्छ। के ख्रिस्टियन निरन्तर पापमा रहिरहन सक्छ? सक्दैन, किनभने पिताको घरमा पिताले बाटो हेरिरहेको छ र उहाँ भन्नुहुन्छ, मेरा सबै छोरा छोरीहरू घरमा आइरहेका छन्, मेरा छोराहरू सुँगुरको खोरमा सधैँ बसिरहन मन पराउँदैनन् किनभने तिनीहरूसँग सुँगुरको चरित्र स्वभाव छैन, तिनीहरूसँग पिताको चरित्र र स्वभाव छ, तिनीहरूसँग मेरो चरित्र स्वभाव छ, र तिनीहरू पिताको घरमा बाहेक अरू ठाउँमा सधैँ रहन मन पराउँदैन। संसारमा तिनीहरूले सन्तुष्ट पाउने ठाउँ नै पिताको घर हो, र मेरा हरेक छोरा छोरी जो टाढाको देशमा गएर सुँगुरको खोरमा बस्नु सम्भव छ, चाहे तिनीहरूले खोरको फोहोर गन्ध आफ्नो शरीरमा कति धेरै नै किन नपाओस्, चाहे सुँगुर रूपी पापको खोरमा कति नराम्रो गरे किन नडुबुन्, यदि त्यो मेरो छोरा वा छोरी हो भने तिनले निश्चय नै केही समयपछि भन्नेछ, म उठेर आफ्नो बाबु कहाँ जानेछु। कारण चाहिँ यही हो कि त्यो व्यक्ति ठूलो सुन्दर घरमा बस्छ र त्यो पिताको हो। अहिलेसम्म करिब 6000 वर्षको रेकर्ड गरिएको मानव इतिहासमा त्यहाँ अहिलेसम्म मनुष्य सुँगुर छैन जुनले भनेको छ, म उठेर पिताको घरमा जानेछु। कहिले पनि भनेको छैन। सुँगुरले आफ्नो गन्ध खोर नै मन पराउँछ, तिनीहरू पिताको घरमा जान चाहँदैन। पिताको घरमा जान चाहने व्यक्ति चाहिँ पुत्र हो, छोरा छोरी हुन्। अनि एक दिन छोराले पुत्रले भन्नेछ, म उठेर आफ्नो पिता कहाँ जानेछु। अहिले त्यो पुत्र आफ्नो पिताको घरतिर लाग्छ। मैले केही समय पहिले भनेको थिएँ कि पिताले सधैँ आफ्नो घरको झ्यालबाट बाहिर हेरिरहन्थे, अहिले तिनले आफ्नो छोरा आइरहेको देख्छन्। पिताको हृदयमा छोराप्रति प्रशस्त माया र दया उर्दछ। तिनी कुदेर गएर आफ्ना नोकरहरूलाई भन्दैन कि तल गएर डोरी र सिस्नो ल्याऊ, म त्यस केटालाई बाँधेर कुर्रा र सिस्नो लगाउँछु, म त्यसलाई पाठ सिकाउँछु। के तपाईँको बाइबलमा यस्तै लेखिएको छ? अमित्र, मेरो बाइबलमा त्यस्तो लेखिएको छैन। मूसाको व्यवस्था मुनि अनज्ञाकारी छोरालाई प्रधानहरूको अगाडि ल्याएर ढुङ्गाले हानेर मार्नु यो पितासँग पूर्ण अधिकार थियो, यो पितासँग भन्नलाई पूर्ण अधिकार थियो, यस केटाले मेरो नाम, मेरो नाकलाई काट्यो, मेरो अपमान गर्यो, मेरो पैसा उडायो, त्यसले मेरो नामको कलंक लगाइदियो, म त्यसलाई कोरा लगाउँछु र एक इन्च छाला निकाली दिनेछु। तिनीसँग त्यो गर्न पूर्ण अधिकार थियो, तर यो पिताले केही त्यस्तो काम गरेनन्, बरु केही आश्चर्य काम गरे। सुन्नुहोस् पिताले के गरे। विस्पदमा तब त्यो उठेर आफ्ना बाबु कहाँ गयो। तर त्यो धेरै टाढो छ, त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए र दौड़ेर गई त्यसलाई अंगालो हालेर त्यसलाई चुम्बन गरे। त्यो केटा सम्भवत ज्यादै गन्ध र फोहोरी भएको थियो, सुँगुरको खोरमा बस्दा बस्दा, र तपाईँ तिनलाई छुन त के छेउमा उभिन सक्नुहुन्न थियो, कारण तिनको शरीरबाट त्यो गन्धकीको फोहोरको गन्ध आइरहेको थियो। अहिले त्यहाँ यस्तो केटा छ, पिता तुरन्तै जान्छ र आफ्नो अंगालोमा कसेर मही खान्छ, चुम्बन गर्छ। एक्काइस पदमा छोराले तिनलाई भन्यो, बुबा मैले स्वर्गीयको विरूद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु, म फेरि तपाईँको छोरा भनिन योग्यको छैन। अहिले तिनले यो सानो अभिव्यक्तलाई कण्ठस्थ गरे, तिनले त्यही कुरा भनिरहेका छन् जुन कुरा तिनले आफू टाढाको देशमा दयनीय अवस्थामा रहँदै भन्नलाई योजना गरेका थिए। मलाई लाग्छ घरमा लाग्दा पूरा बाटोभरि तिनले यही एउटै अभिव्यक्तिलाई दोहोर्याए होला। म सोच्दछु कि आफ्नो यात्राको हरेक कदममा तिनले भने, हे पिता मैले स्वर्गीयको विरूद्धमा र तपाईँको दृष्टिमा पाप गरेको छु, म फेरि तपाईँको छोरा भनिने योग्यको छैन, मलाई तपाईँको ज्यालादारी नोकरहरूमध्ये एउटा सरह तो ल्याउनुहोस्। जब छोराले भनिरहेका थिए, म तपाईँको छोरा भनिने योग्यको छैन, मलाई एक नोकर जस्तै बनाउनुहोस्, एक तपाईँको चाकर जस्तै बनाउनुहोस् भनिरहेका थिए। उसको कुरालाई पिताले तुरन्तै हस्तक्षेप गर्यो। 22-24 पदमा भनिएको छ, तर बाबु चाहिँले आफ्ना कमाराहरूलाई भने, झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेऊ, त्यसको हातमा औठी र खुट्टामा जुत्ता लगाइदेऊ र पुष्टै राखेको पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मेरो छोरा मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। तब तिनीहरू आनन्द मनाउन लागे। मित्र, यदि तपाईँ साँच्चै नै जीवनमा खुशी आनन्द र शान्ति चाहनुहुन्छ भने तपाईँ त्यो कुरा टाढाको देश रूपी संसारमा पाउनुहुन्न। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने सम्भव छ तपाईँ पाप रूपी सुँगुरको खोरमा रहन सक्नुहुन्छ वा त्यसमा पर्न सक्नुहुन्छ, तर त्यहाँ तपाईँ कति पनि आनन्द उठाउन सक्नुहुन्न। यदि तपाईँ पिताको पुत्र हुनुहुन्छ भने, सन्तान हुनुहुन्छ भने, एक दिन त्यस्तो दिन आउनेछ तपाईँ निश्चय नै भन्नुहुनेछ कि म उठेर आफ्नो पिता कहाँ जानेछु, र तपाईँ निश्चय नै जानुहुनेछ पनि, अनि जब तपाईँ जानुहुनेछ तपाईँ उहाँका पश्चापी हृदय लिएर जानुहुनेछ, आफ्नो कमी कमजोरी र पापहरूको स्वीकार गर्दै। पहिले युहना 1:9 पदले भन्छ, यदि हामीले आफ्नो पापको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। त्यही नै तरिकामा पाप गर्ने सन्तान परमेश्वरको घरको संगतिमा फर्किआउँछ। वास्तवमा उहाँका फर्किने बाटो नै पश्चापद्वारा हो। हजुर, पिताले पुत्रको निम्ति केही काम गर्नलाई भन्नुभएको कुरालाई ध्यान दिनुभएको छ, जुन पद 22-24 पदमा उल्लेख छ। तिनले भने, असल लुगा ल्याएर लगाइदियो। अहिले त्यो केटालाई नुहाइदिएपछि नयाँ कपड़ा लगाइदियो। यदि हामी आफ्नो पापहरूको स्वीकार गर्यौं भने हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। हाम्रो प्रभुले हामीलाई धुनुहुन्छ र शुद्ध गर्नुहुन्छ। त्यो पोषक चाहिँ ख्रिष्टको धार्मिकताको पोषक हो, जुनले तिनलाई शुद्ध र शुद्धिकरण गरिसकिएपछि विश्वासीहरूलाई ढाकिदिन्छ, र पुत्रलाई दिइने औठी चाहिँ पूरा परिपक्व भएको छोराको दर्जाको चिन्ह हो, जुनमा सबै हक अधिकारहरू खोपिएका हुन्थे। तिनलाई उसको पहिलो प्रारम्भिक मौलिक अवस्थामा पुनः ल्याइएको छ। तिनीबाट केही कुरा पनि खोसिएको छैन, लिएको छैन वा घटिदिएको छैन। उसले पिताको घरमा आफ्नो स्थानमा ल्याइएको छ। परमेश्वर अहिले परमेश्वर पिताको दाहिनी हातमा हुनुहुन्छ र अझै पनि आफ्ना सन्तान जो टाढा देश रूपी संसारमा त्यस किसिमको पोर मैला रूपी पापको मैला बोक्दछ, तिनीहरूलाई शुद्ध गर्नुहुन्छ। जब हामी उहाँका पश्चापी हृदय लिएर आफ्नो पापहरूको स्वीकार गर्दै उहाँका आउँछौं, उहाँ हाम्रो सबै पाप अधर्महरूको शुद्ध गर्न र क्षमा गर्न विश्वासयोग्य हुनुहुन्छ। हामी उहाँका उडाउ पुत्र जस्तै उहाँका आउन आवश्यक छ। हे पिता, मैले पाप गरे, म कति पनि तपाईँको छोरा हुने योग्यको छुइन, मलाई तपाईँको एक ज्यालाको नोकर जस्तै एक नोकर बनाउनुहोस्। अनि पिताले भन्नेछ, म तिमीलाई कहिले पनि तिमीलाई नोकर बनाउँदिन, चाकर बनाउँदिन, तिमी मेरा छोरा हो, तिमी मेरो पुत्र हो, म तिमीलाई शुद्ध गर्नेछु, म तिमीलाई क्षमा गर्नेछु, म तिमीलाई संगतिको स्थानमा पुनः स्थापित गर्नेछु, पुनः ल्याउनेछु। एक छोरा सधैँको निम्ति छोरा हो। अनि म विचार गर्दछु, त्यो अर्को उडौ पुत्र पनि थिए जो यो केटाको दाजु हो। त्यसको प्रतिक्रियाको सुन्नुहोस्, 25-28 पदमा, त्यस बेला तिनको जेठो छोरो खेतमा थियो र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। त्यसले चाकरहरूमध्ये एउटालाई आफू कहाँ बोलाएर यो के भइरहेछ भनेर सोध्यो। त्यसले त्यसलाई भन्यो, तपाईँका भाइ आइपुगे र तपाईँका पिताले पालिराखेको मोटो पशु मार्नुभयो, किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएको भेटाउनुभयो। तर त्यो निराश भयो र भित्र जान मानेन। त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लाग्यो। मित्र, अहिले यस जेठो छोरालाई हेर्नुहोस्, ओ कस्तो गुनासो पुखाउने, गनगन गर्ने, असन्तोष प्रकट गर्ने व्यक्ति तिनी थिए। यो चाहिँ खास उडाउ पुत्र हुन्। तिनी रिसाए जब तिनले आफ्नो भाइ फर्की आएको कुरा र तिनको आदर र स्वागतमा दिएका भोजको कुरा सुने। तिनी अरूहरूसँग भोजमा आनन्द मनाउन गएनन्। अहिले तिनको पिता आए र त्यस छोरालाई मनाउन लागे। 29-32 पदमा भनिएको छ, तर त्यसले बाबुलाई भन्यो, हेर्नुहोस्, यतिका वर्ष मैले तपाईँको सेवा गरिरहेछु अनि तपाईँको आज्ञा कहिले उल्लंघन गरिन, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईँले मलाई एउटा पाठो पनि कहिले दिनु भएन। तर तपाईँको सम्पत्ति वेश्याहरूसँग उडाउने यो तपाईँको छोरो आउँदा चाहिँ तपाईँले पालिरहेको मोटो पशु त्यसको निम्ति मार्नुभयो। तब तिनले त्यसलाई भन्यो, छोरा, त मसँग सधैँभरि छँदैछस् अनि मेरो सबै सम्पत्ति तेरै हो, तर हामीले आनन्द मनाउनु र खुशी हुनु उचित थियो, किनकि यो तेरो भाइ मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। मित्र, त्यहाँ ख्रिस्टियनहरू छन् जो टाढाको देश रूपी संसारमा रहिरहेका छन्। तिनीहरू परमेश्वरको निम्ति जिउन कोशिश गरिरहेका छन्, तर तिनीहरू कहिले कहीँ मूर्ख बन्न पुग्छन्। किन? तिनीहरू सम्पूर्ण आत्मिक आशिषहरूले आशिष भएका छन्, तर तिनीहरू ती कुराहरूलाई आफ्नो पकडमा राख्न प्रयत्न गर्दैनन्। परमेश्वर भन्नुहुन्छ, यो सबै तिनीहरूकै हो, मसँग भएको हरेक कुरा तिनीहरूकै हो। ल्याऊ, हाम्रो स्वर्गीय पिता आत्मिक आशिषहरूमा धनी हुनुहुन्छ र ती सबै हाम्रै हुन्, तर तिनीहरूलाई उहाँले हामी माथि जबरजस्ती लानुहुन्न। हामी स्वयं गएर तिनीहरूलाई आफ्नो निम्ति अपनाउनु पर्छ। यो कथा जेठो छोरो आनन्द खुशीको संगतिदेखि बाहिर भएको घटनासँग अन्त हुन्छ। यद्यपि पिताले चाहिँ संगतिको निम्ति भोजको ढोका खुला छोडेका थिए। सालौं वर्ष पहिले डाक्टर चाडविकले यो कथन बनाए कि एक उडौ पुत्रको दृष्टान्तमा तेस्रो छोरा पनि छ। कान्छो छोराले पिताको हृदयलाई टुटाइदियो, जेठा छोराले संगतिबाट बाहिर भए कारण भोजमा आउन मानेनन्, अनि तेस्रो छोरा नै एक हुन् जसले यो दृष्टान्त दिए। उहाँ येशु ख्रिष्ट हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ पापरहित आदर्शमय पुत्र हुनुहुन्छ, उहाँ टाढाको देश रूपी संसारमा आउनुभयो, टाढा भागी जानलाई होइन तर परमेश्वर पिताको इच्छा पूरा गर्नलाई। उहाँ आफ्नो जीवनलाई उपद्रवी जीवनयापनमा, भ्रष्ट जीवनयापनमा बिताउनु भएन, तर बलिदानिक मृत्युमा जीवनलाई बिताउनुभयो। उहाँ उडौ पुत्र हुनुहुन्थ्यो, तर शान्तिको राजकुमार जसले संसारको पापहरूको लागि आफ्नो रगत बहाउनुभयो। उहाँले आफैलाई आज्ञाकारी रूपमा स्वच्छताको बलिदान दिनुभयो। योना 1:12 पदले भन्छ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुहुन्छ। उद्धार तिनीहरू कहाँ आउँछ जसले उहाँको नाउँमा खालि विश्वास मात्र गर्छन्। मित्र, यदि तपाईँ टाढाको देश रूपी संसारमा भौतारी जानुभएको पुत्र हुनुहुन्छ भने प्रभु पिता कहाँ आफ्नो पापहरूको स्वीकार गर्दै पश्चाताप गर्दै आउन सक्नुहुन्छ। सम्भव तपाईँ पनि त्यो जेठो छोरा जस्तो हुनुहुँदो होला जो संगतिबाट बाहिर भए र त्यसको आनन्द उठाउन सकेनन् कारण त्यहाँ आउन चाहेनन्। तिनीसँग आफ्नो भाइको लागि कुनै वास्ता र ख्याल थिएन। तिनी सोचे कि तिनी परमेश्वरलाई सेवा गरिरहेका थिए। तिनले आफ्नो भाइले जस्तै पाप दुष्कर्म गरेनन्, तर पनि तिनले आफ्नो मित्रहरूसँग भोजको आनन्द उठाउन सकेनन्। पिताले तपाईँलाई भन्नुहुन्छ, मसँग भएका हरेक कुरा तिम्रै हुन्। ओ, यस्तो पिता पाउन कति महान र सुन्दर कुरा हो। होइन र पापी मित्रहरू, यदि तपाईँले येशु ख्रीष्टलाई कहिले पनि विश्वास गर्नुभएको छैन भने तपाईँ पिताको पुत्र हुनुहुन्न। तपाईँ येशु ख्रीष्टमा आफ्नो विश्वास लगाएर मात्र पुत्र बन्न सक्नुहुन्छ जो तपाईँको निम्ति मर्नुभएको छ। यदि तपाईँ ख्रीष्टको विश्वास गर्नुहुन्छ, उहाँ कहाँ आउनुहुन्छ भने परमेश्वर तपाईँको पिता हुनुहुन्छ र पिता बन्नुहुन्छ, र उहाँले तपाईँलाई कहिले पनि फ्याँक्नुहुने छैन। यदि तपाईँले उहाँलाई छोड्नु भए, वा तपाईँको पुनः फर्की आउने दिनको बाटोमा प्रतीक्षा गरिरहनुहुनेछ, अंगालोमा बाँध्न आफ्नो अंगालो बढाएर। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रेयर्स।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 98473579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।